उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आजदेखि एउटा नयाँ उपन्यास लिएर आएका छौं। साङ्ग्रेला बुक्सले भर्खरै बजारमा ल्याएको नयनराज पाण्डेको उपन्यास लू हामीले आजदेखि वाचन गरेर सुनाउने उपन्यास हो। यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसितको युगौंदेखि जारी संघर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराउ अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई अत्यन्त नजिकबाट अनुभव गर्न पाइन्छ। लू नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख कथा हो। नयनराज पाण्डेको लू उपन्यास अब शुरू हुन्छ पहिलो श्रृंखला। इलैया मर्यो। रेडियोलालले आरम्भमै सारा सस्पेन्स खोलिदियो र कहानी सुरु गर्यो। मेरो घरमा त्यतिखेर कोही थिएन। बुबा पुरैनीमा रामबक्स चौधरीको छोरोको बिहेमा डोली बोक्न जानुभएको थियो। हामी कहारहरूको पेसा नै यही, बिहेमा डोली र मियाना बोक्ने। डोली बोकेर पाउने नेग, सगुन र ज्यालाबाट हाम्रो जीवन चलिरहेको छ। त्यतिखेर आमा पनि गोइठा बनाउनको लागि गोबर खोज्न निस्कनु भएको थियो। रित्तो घरमा म एक्लै बस्न सकिनँ, डर लाग्यो। आँखा अगाडि त्यस्तो डरलाग्दो घटना घटेको, कसरी एक्लै बस्नु? त्यसैले लुसुक्क तिराहातिर निस्केँ। चुपचाप रामाधार काकाको चिया दोकानमा गएर डराएको बिरालो जस्तो थपक्क एउटा कुनामा बसे। म सानै भएकोले मेरो उपस्थितिलाई कसैले महत्त्व दिएन। के छ रेडियोलाल भनेर कसैले सोद्धा पनि सोधेन, नसोधेकै जाति। त्यति बेला त मेरो मुटु जोड जोडले ढुकढुक गरिरहेको थियो। आफूले गर्दै नगरेको अपराधको सारा दोष आफैमाथि आइलाग्छ कि भनी डरले म थर्कमान थिएँ। किनभने म इलैयाको मृत्युको प्रत्यक्षदर्शी थिएँ। उसो त बजरङ्गीले पनि देखेकै थियो, तर त्यो त मभन्दा पनि डराएको थियो र आफ्नो घर गएर डिहरी माटोको भकारीभित्र लुकिसकेको थियो। त्यो साले डरायो कि डिहरीभित्र लुक्छ? म भने अलिकति हिम्मत जोडजाड गरेर घर बाहिर निस्केको थिएँ। फेरि मेरो घरमा लुक्ने डिहरी पनि त छैन। तिराहामा पुग्न त पुगेँ, तर इलैया मर्यो भनेर सुनाइहाल्ने सामर्थ्य जुटाउन पटक्कै सकिरहेको थिएन। गाउँलेहरूसम्म अझै त्यो समाचार पुगिसकेको रहेनछ। पुगेको भए अहिलेसम्म कति खलबली मचिसक्थ्यो। मलाई चाहिँ अझै के भनौँ, कसो भनौँ र कसरी भनौँ भइरहेको थियो। मनमा उसे उसे औढा भइरहेको थियो, तर कसले बुझ्ने म रेडियोलालको मनको कुरा। त्यसैले चिया दोकानमा अघोर गर्मीको मात्र चर्चा भइरहेको थियो। असार महिना भनेर के गर्ने, गर्मी जेठ वैशाखभन्दा रत्तिभर पनि कम छैन। माटोको चुलोमा पत्थर कोइला थप्दै रामाधारले भन्यो। त्यसपछि उसले कितलीबाट चिया उतारेर सिसाको गिलासमा हाल्यो। उसको निधारको एक थोपा पसिना तप्प चियामा खस्यो गिलासैमा। त्यही गिलास उसले महेश्वर काकालाई दियो। महेश्वर काकाले देखेको भए के खान्थ्यो? देखेन। त्यसैले ठूलै आवाजले चिया स्वरूप पार्दै उसले पनि गर्मी सम्बन्धमा आफ्नो विचार प्रकट गर्यो। हिजो अस्ति त बरु आकाशमा कता कतै टुक्रा टाक्री बादलहरू देखेका थिए, आज त त्यही पनि छैन। आकाशमा सूर्य भगवान्को एकलौटी दादागिरी चलिरहेछ। मैले पनि त्यति बेला सूर्य भगवान्तिर हेरेँ। मलाई त तातातो तेलमा झ्वाइया पारेको बढी मानको आलुचप जस्तै लाग्यो सूर्य। सूर्यले घाम होइन आगो ओकल्दैछ। यति भन्दै शनिचर चौधरीले पनि गिलासमा थिग्रिएको चिया चियापत्तीसहित मुखमा हाल्यो। उसले सधैँ यसरी नै चिया खान्छ। अरूहरूले शनिचर काकालाई मक्खी चुस भन्छन्, इलैयाले चाहिँ पत्ती चुस भन्थ्यो। चियापत्तीसमै चुस्ने भएकोले अर्काको नाम राख्नमा इलैयालाई कसले जित्ने? एक दिन मैले सोधेको थिएँ, काका चिया पो खाने हो, चियापत्ती पनि खाने हो त? उल्टो हकार्यो मलाई शनिचर काकाले। अब रेडियोलाल जबसम्म चियापत्तीको पुरा रस चुसिँदैन तबसम्म चिया खाएको पनि कहीँ मजा आउँछ, अनि चियापत्तीको पैसा असुल गर्नु परेन, खालि दुध र पानीको पैसा तिर्ने। मेन माल त चियापत्तीमा हुन्छ, तिमीहरू जस्तो बाँदरलाई अदुवाको साथ के थाहा? हो कि भनेर एक दिन मैले पनि चियापत्ती चपाएँ। छ्या बरु बाँदरै भन्नु ठिक। घुमिफिरी कुरा फेरि गर्मीमै केन्द्रित भयो। यही किसिमले गर्मी हुने र पानी नपर्ने हो भने यसपालि लङ्गडा आम बर्बाद हुन्छ। इन्डियाबाट आँप ल्याएर नेपालगञ्जतिर सप्लाई गर्ने अजबलाल भैयाले आफ्नो चिन्ता प्रकट गरे। आँपकै चिन्ताले होला, उसको अनुहार केही दिनदेखि ओइलाएको थियो। महेश्वर काकाले उसलाई साफसित हकार्यो। अवेशले अजबलाल, यहाँ गाउँमा सुक्खा लागेर भुखमरी फैलिने खतरा भइसक्यो, तँलाई भने लङ्गडा आमको चिन्ता? अजबलालले गल्ती महसुस गर्यो, चुपो लाग्यो। मोहनलाल कुमाल भने यसै पनि चुपै थियो। ऊ बको ध्यानको मुद्रामा थियो। उसलाई न गर्मीको मतलब हुन्छ न बर्सातको। खेतीपाती भए पो, जमिन एक दूर पनि छैन, बस बाँस बस्ने एउटा छाप्रोसम्म छ। ऊ माटोको मूर्ति बनाउने काम गर्छ। असार साउनदेखि नै उसले दशहराको लागि दुर्गाको मूर्ति बनाउने काम थाल्छ। मेरा बुबाले भन्नुभएको, पोहोर ऊ एक्लैले दुर्गा माताका मूर्तिहरू बनाएरै 20,000 कमाएको थियो अरे। यसपालि पनि उसले प्रशस्त अर्डर पाएको छ, त्यसैले जीवन धान्न उसलाई अरूलाई भन्दा बढी सहज छ। यतिखेर अरूले बर्सातको चिन्ता गरिरहँदा ऊ भने गम्छाले पसिना पुस्दै यसपालि हुने आम्दानीको हिसाब किताब गर्दै थियो। उसको मुखमुद्रा अलिक कच्चा खालको दार्शनिक जस्तो थियो। हो, गर्मीको त कुरा गरेर के साध्य। हाम्रो सबै रगत पसिना चुसेर लैजाला जस्तो, बदमास केटाहरूले सिखी बजाए जस्तो सुइय सुइयको उत्ताउलो र दिक्कलाको ध्वनि साथ पश्चिमबाट तीव्र गतिमा तातो हावा आइरहने गर्छ। लु चलिरहन्छ। बोट बिरुवाका छायाहरू धुपसित लड्दा लड्दा लखतरान भएर जमिनमा फ्यात्त पसारिएका हुन्छन्। बाटोमा निस्किँदा आगोको भुङ्ग्रोमा हिँडे जस्तो अनुभूति हुन्छ। अरू त अरू, सधैँ गाउँका सडक र गल्लीहरूमा बेमतलब ऱ्याल काट्दै लखर लखर हिँडिरहने दर्जनौ मरणच्यासी भुस्या कुकुरहरू पनि बेपत्ता छन्। गर्मी र गाउँलेहरूबीच चलिरहेको सङ्घर्षमा गाउँलेहरू असहाय भएर पराजित हुने स्थितिमा पुगिसकेका छन्। बजरङ्गीको बाउ भिखारीले पोहोर परार जस्तै यसपल्ट पनि मर्यो। मैले त यसपालिको जस्तो गर्मी कहिले पनि महसुस गरेको थिइनँ, अनि यस्तो तातो पछुवा पनि कहिले पहिले चलेको थिएन। उनीहरूले आकाशतिर पनि हेरे, उनीहरूले हेरेपछि मैले पनि हेरेँ। हो त, आकाश पुरै सुनसान थियो। टाढा टाढासम्म पनि चराचुरुङ्गीको नाम निशानै थिएन। चरा नभएको पनि आकाश हुन्छ भनेर मैले पहिलोपटक त्यतिखेरै थाहा पाएको हुँ। चिया दोकानमा जति पनि थिए, मोहनलाल काकालाई छोडेर सबैलाई सम्भावित सुक्खाले आँखासम्मै ऋणमा डुबाउँछ कि भन्ने त्रासले सताउनु सताएको थियो। त्यसैले सबैको मन चिन्ताले काँचो इमली जस्तै अमिलिएको थियो। नत्तेरी, यसपालि पनि दुःख पाइन्छ कि क्या हो? सबैको मनभित्रको साँखुरो क्षेत्रफलमा यही खालको प्रश्नवाचक भाव ऐजन ऐजन भएर सरेको थियो। बिस्तारै त्यो प्रश्न सबैको अनुहारमा अलकत्रा भएर टाँसियो। तीन चारजनाले एकैपटक गाली गरे। कसलाई यस्तो फोहोरी गाली गरेको? गर्मीलाई कि हुन नसकेको बर्सातलाई कि आफ्नो कर्मलाई? मैले त फिटिकै बुझिनँ। अघि फोहोरी गाली गर्नेहरू नै फेरि भने यो गाउँमा देउता बस्दैन, नत्र किन यति दुःख पाइन्थ्यो?
चलो मन जाए घर अपने, चलो मन जाए घर अपने।
इलैया मरेको अपुष्ट किसिमको हल्ला बाख्राका बडकोला छरिए जसरी गाउँभरि छरियो। सबैका कान बिरालाको जस्तो ठाठाडा भए। बजरङ्गीले घरमा आमालाई भनेछ कि क्या हो? आमाले अरूलाई भन्यो होली, अरूले अरूलाई भन्यो होलान्। अनि त उखरमाउलो गर्मीले थिर भएको पत्थर पूर्वामा गजबको अलचल मच्छियो। अघिसम्मको गतिहीन पत्थर पूर्वा एकाएक सक्रिय र चलायमान देखियो। मैले भने अझै कुरो खोलेको थिइनँ, अझै चुपचाप थिएँ। मेरो छाती भङ्गेराको जस्तो छिटो छिटो हल्लिरहेको थियो। नसकिने भएर पो, नत्र त बेतोडले उफ्रिरहेको मुटुलाई हातैले बल समाते झैँ च्याप्प समातेर रोक्ने थिएँ। म कसरी कुरा खोलौँ भन्ने उपायको खोजीमा थिएँ, तर दिमागले पटक्कै काम गरिरहेको थिएन। इलैयाले सधैँ मलाई तेरो दिमागमा त गोबर भरिएको छ भन्थ्यो। मलाई पनि त्यस्तै लाग्न थाल्यो।
आँख जो भाए वो कोरा सपना, आँख जो भाए।
तर अब इलैया मरेको हो कि होइन भन्ने कुराको यकिन जानकारी दिन मान्छेहरू राम आधारको चिया दोकानमा अनुक्रम बढ्यो। महेश्वर काका, शनिचर काका, मोहनलाल काका र अजबलाल काका पहिलेदेखि नै थिए। अब कति काकाहरू आउने हुन् यही सोच्दै थिएँ। लटुराम काका पनि टुप्लुक्क आइपुग्यो। राम आधारकै छोरो पछुवालाई उसकी आमा टुनक देवीले इलैयाको मृत्युको कुरो पुष्टि गरेर आउन हराएकी थिए। गाह्रो ऊ पनि सिँगान चुहाउँदै बाउको चिया दोकानमा आइपुग्यो। पछुवाको कट्टुतिरबाट पिसाबको गन्ध आइरहेको थियो। मलाई त हुलुक बान्तावला जस्तो भयो। ऊ हाम्रै उमेरको हो तर अझै राति ओछ्यानमा पिसाब फेर्छ। तुटे पण्डित पनि दौडादौड गरेर आइपुग्यो। यसरी दौडाउँदा त उसको यामानको बुढी गाग्रोको पानी जस्तै छछल्किरहेको थियो। ऊ पनि हाम्रो गाउँले काका नै हो। कम त बाठो छ टुटी पण्डित, इलैया मरेकै रहेछ भने त श्राद्ध आदि कर्म आफैले गर्नुपर्छ। एक डेढ हजार आमदानी भइहाल्ला भनेर उसले मनमा नै हिसाब किताब गरिसकेको होला। भर्खर धार लगाएको बडीमानको धारिलो हँसिया जत्रो प्रश्नवाचक अनुहार लिएर बडका इतवारी पनि धोती उचाल्दै अप्ठ्यारो किसिमले हिँड्दै आयो। बेन्चमा पनि अप्ठ्यारो किसिमले बस्यो। उसको हिँडाइ र बर्चाएको ताल देखेर एकछिन सबैको ध्यान मूल मुद्दाबाट हट्यो र उसैतिर सहानुभूतिपूर्वक एक गरियो। कसैले केही सोधेन तर सबैको अनुहारमा बडका इतवारी तँलाई के भयो भन्ने प्रश्न चाहिँ थियो। कसैले नसोधे पनि बडका इतवारीका अनुभवी आँखाले कुरो बुझिहाले। अनि त ऊ आफैले गोटा परे जस्तो आवाजमा ठसठस कन्दै जानकारी दियो। पिछवाडाको घाउले मलाई बहुतै परेशान गरायो। मैले बुझिहालेँ बडका इतवारी काकाको चाकमा पिलो आएको थियो। मलाई त यस्तो पिलो वर्षमा दुई तिनपल्ट आइरहन्छ। म जति पनि सहन नसक्ने रहेछ यो बडका इतवारी। पाँच सात दिन अघि मात्र धनेश्वरले बनियाभार गाउँमा गएर मरेको भैँसीको छाला उधिनेर ल्याएको थियो। भोलि त जसरी भए पनि इकौनाको जुत्ता कम्पनीमा त्यो छाला पुर्याउनुपर्छ। त्यसैले ऊ आफ्नो छाप्रोको छानोमा छाला सुकाउनमा व्यस्त थियो। उसले पनि इलैया मरेको हल्ला सुन्दैछ। काम छोडेर दौडाउँदै तिराहामा आयो र चिया दोकानमा छोइएला कि जस्तो गरेर अरूहरूभन्दा अलिक अलग्गै बस्यो। धुलो मैलोले कटकटेका केटाकेटी पनि गर्मीको प्रवाहै नगरी आफ्ना घरबाट के नै बित्न लागे जस्तो गरी हुरुर निस्किए। दौडाउँदै तिराहामा आए र रामआधारको चिया दोकानलाई घेरा हालेर अटेन्सनको मुद्रामा उभिए। केही केटाकेटी बाटो छेउ लहरी टुक्रोका बसेर सामूहिक रूपमा आँची गरिरहेका थिए। हल्ला सुन्ने बित्तिकै तिनीहरूले पनि हतार हतार आँची निखारे। धुलोमा थ्याच्छ बसेर आफ्नो कम्बर मर्काए जस्तै गरेर नितम्ब दले आँची सफा भयो अनि दौडादौड तिराहातिर हानिए। आचीवाला ग्रुपलाई त्यसरी दौडिएको देखेर पिसाबवाला ग्रुपमा पनि जिज्ञासाको भाव उत्पन्न भइसकेको थियो। तिनीहरूमध्ये दुईजनाले पिसाबले बाटोमा गोल गोल आकृति बनाइरहेका थिए। भविष्यमा चित्रकारै हुन्छन् कि क्या हो। बाँकी दुईजना पिसाबको धारलाई तरबार जस्तो बनाएर मुत मुत लडाउने खेल खेलिरहेका थिए। हतपत्त पिसाब निखारेर तिनीहरू पनि दौडिए तिराहातिर। आइपुगे चिया दोकानमै उनीहरू मेरो पसिलतिर उभिए। सबैको नाकबाट धारा प्रवाह सिङ्गान बगिरहेको थियो। धनेश्वरको छोरो गोबरीको त पिसाब पनि राम्ररी निख्रेको रहेनछ। चिया दोकानमा पनि तप्प तप्प तीन चार थोपा चुहाउँदै थियो। तिनतिरबाट आएको बाटो मिसिने भएकोले यो ठाउँ तिराहा भएको हो। यो तिराहाको ठिक उत्तर साइडमा छ बुढो बर्गतको रुख। मेरा बुबा कहिलेकाहीँ क्षितिजभन्दा पनि टाढा टाढा हेर्दै भन्नुहुन्छ। इन्डियाले त्यति बेला लक्ष्मणपुर बाँध बनाउने सुरसार गरेको थिएन। गाउँमा देउताको बास थियो। राप्ती मैया एक सुरले आफ्नै बाटोमा बगिरहेकी थिइन्। उनको गडगडाउँदो आवाजले कसैलाई तर्साउँदैन थियो। गाउँमा गरिब त थिए तर दुःखी कोही पनि थिएन। जस्ताको घरमा पनि एक टाइम त चुलो बल्थ्यो बल्थ्यो। सिमानामा ओहोर दोहोर गर्दा अहिलेको जस्तो डराउनु पर्दैन थियो। इन्डियन पुलिसहरूले अहिलेको जस्तो पिटपाट गर्दैनथे। नगद जिन्सी खोज्दैनथे। गाउँमा आएर उत्पात मचाउँदैनथे। गाउँका चेलीबेटीमाथि हात पनि हाल्दैनथे। खसी बोका लुटेर लैजाँदैनथे। त्यति बेला यो बर्गतको रुखको रौनक अर्कै हुन्थ्यो अरे। दशहरामा यही दुर्गाको मूर्ति प्रतिष्ठापन गरिन्थ्यो अरे। मुसलमानहरूले मुहर्रमको बेला ताजिया पनि यहीँ राख्थ्यो अरे। गाउँमा कहिलेकाहीँ वर्षा भएन भने महिलाहरू यही बर्गतको रुखमा भेला हुन्थे अरे। उनीहरू बेसारमा रङ्गाइएको धागोले बर्गतको रुखलाई बेर्थे, वर्षायत पूजा गर्थे, इन्द्रदेवतालाई खुसी पार्न रुखमुनि बसेर भजन कीर्तन गर्थे अनि यही रुखमुनि उनीहरूले सत्यवान र सावित्रीको सम्झनामा बट सावित्रीको पनि पूजा गर्थे अरे। साउनमा यही रुखमा पिङ पनि हालिन्थ्यो र यहीँनिर अखडा पनि निर्माण गरिन्थ्यो अरे। आइमाई केटाकेटीहरू पिङमा मच्छिरहँदा छेवैमा बलिया बाङ्गा पुरुषहरू कुस्तीको अभ्यास गरिरहेका हुन्थे अरे अनि गवैयाहरू यही बर्गतमुनि बसेर वीर रसले ओतप्रोत आल्हा गाइरहन्थे अरे। यही रुखमुनि हिन्दूहरू एक छेउमा बसेर भजरचना हरदम महाबली भन्दै गाउँथे। अर्को छेउमा मुसलमानहरू त्यही भाकामा गाउँथे, भजरचना हरदम अली अली। त्यति बेला गाउँमा कहिले अनिकाल पर्दैनथ्यो अरे। बर्सात टाइममा हुन्थ्यो अरे। बाढीले पनि दुःख दिँदैनथ्यो अरे। गाउँको माटो गजबको मलिलो थियो अरे। जाँगर चलायो भने तीन बाली पनि उब्जनी हुन्थ्यो अरे। अन्नपातको त छेलो खेलो नै हुन्थ्यो अरे। मलाई खाना लाउन पुगेन भन्ने कोही भेटिन्नथ्यो। गाउँमा चोरी चकारीको चिन्तै थिएन, त्यसैले कसैले ढोकामा गजबार हाल्दैनथ्यो अरे। बस धान दाएको बेला आफ्नो खलिहान चाहिँ रुँगेर बस्नु पर्थ्यो अरे। धान चोरी होला भनेर कहाँ हुनु, खलिहानमा राति राति सुटुक्क आएर अरूले धान थपिदेलान् भनेर, अनि त परेन आपत, घरमा कहाँ राख्ने त्यत्रो धान, त्यस्तो पो जमाना थियो अरे। धानको खेतमा बथानका बथान हरिया सुगाहरू आएर बस्थे, कति सुन्दर देखिन्थ्यो त्यो दृश्य। यसो भन्दै बुबा बेला बेला विगततिरै सैर गर्न थाल्नुहुन्छ, उहाँ फेरि क्षतिजभन्दा पनि टाढा टाढा हेर्न थाल्नुहुन्छ। अब ती दिनहरू कहिले पनि आउँदैनन्। यस्तो सुन्दा मलाई साह्रै नमजा लाग्छ। कसैले ती दिनहरू फेरि आउँछन् भनिदिए पनि त हुन्थ्यो, अझै यो गाउँमा देवताको बास छ भनिदिए पनि त हुन्थ्यो, तर कसले भन्ने, अब त गाउँको रामकहानी नै अर्कै भइसकेको छ। दोभीले लुगालाई पानीमा चोबल्दै फनफनी घुमाएर पाठमा पछारे जस्तै गरिबीले हामी सबैलाई पछार्नु पछारिरहेको छ। गगरिया नफुटे चाहे खसम मरी जाए, बरु लोग्ने मरोस् गाग्रो चाहिँ नफुटोस्। मान्छेको हैसियत अब माटोको गाग्री जति पनि छैन यो पत्थर पूर्वामा। यो गाउँ पहिले जस्तो उज्यालो छैन। टुटे पण्डितले सधैँ जसो यस्तो भनिरहन्थ्यो, सबैको मन खिन्न पारिदिन्थ्यो। पछि पो थाहा भयो उसलाई मोतीबिन्दु भएको रहेछ। पुरानीमा लागेको निशुल्क आँखा शिविरमा गएर अपरेसन गरेर आयो, त्यसैले अचेल भन्न थालेको छ, निराश त भइहाल्नु पर्दैन, दुनियाँमा उज्यालो अझै बाँकी छ, एक दिन हाम्रो जिन्दगी पनि उज्यालै होला। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको उपन्यास नयनराज पाण्डेको लु उपन्यास हो। यसै उपन्यासको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम बर्दिवासको रेडियो दर्पण सर्लाईको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली धादिङको रेडियो बिहानी र धादिङ एफएम नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कुवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी नयनराज पाण्डेको उपन्यास लुको पहिलो श्रृंखला वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब सुन्छौं। कुरो बरगदको रुखको भइरहेको थियो। अँ यही बरगदको रुख मुनि छ राम आधारको चिया दोकान। यो चिया दोकानमा आएर बस्नुहोस् त, तपाईँले तु दस गजा पारीको भेङ्गा बजारदेखि बराइजसम्मको बजारमा कुन सामानको भाव कति बढ्यो भन्ने थाहा पाइहाल्नुहुन्छ। कुन चाडबाड कुन महिनामा पर्छ र त्यसमा कुन विधि विधानले पूजा गर्नुपर्छ भन्ने जानकारी पनि यहीँ पाइन्छ। त्यति मात्र कहाँ हो र त्यो पूजामा कति रुपियाँ खर्च हुन्छ भन्ने हिसाब किताब पनि ठ्याक्क निस्किन्छ, न एक रुपियाँ कम न एक रुपियाँ ज्यादा। दिनभरि गाउँमा कहाँ के लफडा भयो, कसको घरमा के विषयमा झैझगडा भयो, छोराछोरीबीच भएको झगडाको कारण कुन कुन आइमाईबीच हात हालहाल भयो, भिन्दगा इकौना जमुनाहा र नैरनवापुर छोटी भन्सारतिरबाट आउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले कस कसको चाकमा लात लगायो र कसको सामान खोसिदियो जस्ता यावत कुराको सविस्तार जानकारी पाउने ठाउँ यही चिया दोकान हो। राम आधारको यो चिया दोकानभन्दा केही पर बाटोको दक्षिण साइडमा बत्तीलाल तमोलीको पान दोकान छ, जसमा प्रायः कि उसको छोरो गुलुपलाल बस्छ कि कान्छो छोरो ट्युबलाललाई दूध चुसाउँदै उसकी स्वास्नी बिजुली देवी बस्छे। यिनीहरू सबैको खास नाम अर्कै थियो, इलैयाले सबैको नाम चेन्ज गरिदियो। तिराको ठिक पश्चिमी कुनामा रामाधारको चिया दोकानको ठिक अगाडि छेदीलालको बाटी छ। रक्सीमा नौसादरको गोली र धतुरोको बिउ मिसाएकोले ऊ 3 महिना जेल परेको थियो। हिजो मात्र धरौटीमा छुटेर ऊ गाउँ फर्किएको हो। यो शुद्ध 9 पटक भयो ऊ थुनिएको, तर जेल त उसलाई ससुराली जस्तै भइसक्यो। त्यसैले जति थुनिए पनि उसले आफ्नो धन्दा बिना लाज शरम यथावत जारी राखेको छ। छेदीलालले नै बनाएको रक्सी खाएर पोहोर मेरा बुबा पनि झन्डै मर्नुभएको। म त्यसलाई अचेल काका पनि भन्दिनँ, बोल्दै बोल्दिनँ त्योसित। त्यसलाई त त्यसको मुखै पनि हेर्न मन लाग्दैन। तर मुख हेर्न मन नलागेर के गर्नु, त्यही असती मुख लिएर साले छेदीलाल पनि भट्टी छोडेर चिया दोकानमा आइपुग्यो। उसँग गैया दिन पनि आइपुग्यो। गैया दिनको खास नाम भैया दिन हो। 3 वर्ष अघि ऊ गाईलाई करणी गरेको अपराधमा समातिएको थियो। 3 वर्षको जेल सजाय भोगेर ऊ पनि हिजो मात्र छेदीलालसँगै गाउँ फर्केको हो। यति बेला ऊ चिया दोकानमा बसेर गाउँलेहरूले सामूहिक रूपमा उसको नयाँ नामकरण गरेका थिए। अबदेखि त्यसको नाम भैया दिन होइन, गैयासित करणी गरेकोले गैया दिन। छेदीलालको भट्टी छोडेर उत्तरतिर केही हात अगाडि छ चुनीलालको किराना दोकान। म्याद नागेको दालमोट र डुप्लिकेट बिस्कुट बेच्छ। चक्लेट त सबै आधा गलेर फ्यात्त परिसकेको छ। ऊ हाकाहाकी भन्छ, असली दालमोट चक्लेट र बिस्कुट खाने हैसियत कसको छ यो गाउँमा, अनि डुप्लिकेट माल नराखेर के गरौँ। हामी केटाकेटीसित नगद पैसा कहाँ हुन्छ र त्यसैले कहिलेकाहीँ हामी घरबाट चुटुको पोल्टामा धान मकै वा पिठो चोरेर ल्याउँछौँ। त्यसैसित चक्लेट दालमोट वा बिस्कुट साट्छौँ। घरबाट चोरेर ल्याउन नसक्नेले एकछिन रियाल काटेर हामीले खाएको हेर्छ, अनि खुर्र दौडेर हाम्रो घरमा गएर चुक्ली लगाइदिन्छ। अनि त हामीले चोरी गरे बापत आमा बाबाबाट बेसरमाको लट्ठी भाँचिने गरी पिटाइ पनि खान्छौँ। यो गाउँको ठ्याक्कै दक्षिणतिर छ इन्डिया। त्यहाँ जानलाई पहिले त ककरधारीबाट पुग्नुपर्छ। घाटमा डुङ्गाहरू लिएर कटुवारहरू बसेका छन्। चुनीलाल पनि आफ्नो दोकान छोडेर चिया दोकानमा आइसकेको थियो। बिहारी गुप्ता पनि हस्याङ फस्याङ गर्दै आइपुग्यो। उसको मिठाई दोकान चुनीलालको दोकानकै छेउमा त छन्। तिनीहरूले पैसा लिएर बल्ल डुङ्गामा बसाउँछन् कटुवारहरूले। डुङ्गा तरेपछि आउँछ भिन्गा बजार, अनि त्यहाँबाट अलिक टाढा छ जमुनाहा बजार। इन्डियातिरबाट यो गाउँमा आउनु पर्यो भने यो गाउँको दक्षिण पूर्वतिरको जङ्गलको बाटो समाएर पनि आउन सकिन्छ। इन्डियाबाट कटकुइया बोर्डरको बाटो हुँदै बेरोकटोक आउने एसएसबीको जीप त्यही बाटो इन्डिया फर्किन्छ। त्यो बाटो अलिक टाढा त पर्छ, तर त्यहाँ डुङ्गा चढ्नु पर्दैन। अनि त्यहीँ 10 गजानेर त छ नि पिपलको रुख, जसमा एकदम रिसाहा बरम राकस राक्षस बस्छ भन्ने अल्लाह छ। त्यो रुख अजङ्गको छ, तर टाढा भएकोले गाउँबाट हेर्दा खुर्सानीको बोर्ड जत्रो देखिन्छ। यो गाउँका बुढापाकाहरू भन्छन्, ईश्वरले कुनै दयामाया नगरी आफ्नै हालतमा छोडिदिएको अभागी बस्ती हो यो। यहाँका मानिसहरू पनि अभागी नै हुन्। सबैले सोच्छन् यो वर्ष उखु र मकै खेती सप्रिन्छ र खेतीसँगै आफ्नो जीवन पनि सप्रिन्छ, तर त्यस्तो हुँदै हुँदैन। अनि त सबै फ्युज गएको ग्रुप जस्तो अँध्यारो भइहाल्छन्। दुःख सुख गरेर जसोतसो दिन बिताउँछन्, फेरि अर्को साल आइहाल्छ, फेरि खेती सप्रेको सपना देख्छन्। अस्ति टुटे पण्डितले भन्दै थियो, सपना त हेरिरहनुपर्छ, सिनेमा हेरेको पो टिकस लाग्छ, सपना हेरेको त टिकस लाग्दैन नि। अनि अनुहार अध्यारो पारेर बसेकाहरूलाई मजाले हँसाउँदै भनेको थियो, म त आजकल सपनामा हेमामालिनीसित डान्स गर्छु, गब्बर सिंहसित फाइट खेल्छु, अनि त धर्मेन्द्रलाई छोडेर हेमामालिनीले मसित बिहे गर्छे। अरे सपना त हो नि, देख्नमा किन कन्जुसी गर्ने। चुनीलालको दोकानमा जुही चावलाको फोटोवाला क्यालेन्डर छ, त्यो पनि सिनेमाको हिरोइन हो अरे। ट्युटी पण्डितले त्यस्तो कुरा गरेपछि त्यही रात मैले पनि जुही चावलाको काखमा सुतेको सपना देखिदिएँ बिना टिकट। मजा आयो। इलैयाले पनि त्यस्तै सपना देखेछ। उसले भने जुही चावलाको गालामा चुम्मा खाएछ, मेरो मन खिस्रिक्क भयो, घाटा भयो जस्तो लाग्यो मलाई। मैले पनि चुम्मै खाएको भए हुने नि, टिकट लाग्दैन त्यो क्यारा। रामाधारको चिया दोकानमा बिस्तारै भिड बढ्दै गयो। मैले लागे जस्तो भयो, मेलो लागे जस्तो भयो। कुरो बुझ्न राम प्यारी अनि आफ्नो लोग्ने घाँसीरामको पछि लागेर आइपुगे। 12 महिना खाँसीले सताइरहने भएकोले इलैयाले रामप्यारीको लोग्नेको नाम पनि घाँसीरामबाट खाँसीराममा परिणत गरिदिइसकेको छ। अब कुरो लुकाएर केही फाइदा थिएन। यसैबीच बजरङ्गी पनि असिन पसिन भएर चिया दोकानमै आयो। ऊ आएपछि मलाई पनि अलिकति साहस आयो। ब्रिजलाल पनि वर्णमालाको न जस्तै निहुरिएर आयो। सबैले हामी 3 जनालाई केरकार गर्न थालिहाले। सुइरोले घोचे जस्तो तिनीहरूको प्रश्नले हामीलाई घोचेको घोचे गर्न थालिहाल्यो। अनि यथार्थ कुरो नभनी भयो त जे त होला होला भनिदिएँ मैले त। इलैया मर्यो।
पढ़ू
सबैको सास तलको तल माथिको माथि भयो। साइकल ब्रेक लागेर रोकिए जस्तै सबैको रगत नसाभित्रै ठामको ठामै रोकियो। सबै सातो गए जस्तै भए, वाक्य बन्द भयो। सब चुपचाप एकछिन त त्यहाँ आल्पिन खसे पनि सुनिने भयो। सबैको मुख आँ भएको भए। शनिचर काकाको मुखमा झिङ्गा पस्यो र एक चक्कर लगाएर फर्कियो। सबैले म ब्रिजलाल र बजरङ्गीलाई ज्यान मारालाई जस्तो हेर्न थाले। हामीलाई अहिले नाइलनको डोरीले पाता कसेर चौकीमा लैजान्छन् कि जस्तो थियो सबैको मुख मुद्रा। बजरङ्गी डरायो र अनुहार जामुनभन्दा पनि निलो पारेर रुन थालिहाल्यो। ब्रिजलालको अनुहार पनि डरले ध्वासो जस्तै भयो, तर ऊ रोएन। बरु टाउको कोदालो झैँ निउरायो र खुट्टाको बुढी औँलाले भुइँ कोट्याउन थाल्यो। कोट्याउँदा कोट्याउँदा भुइँमा खोपी खेल्न मिल्ने पाल नै भयो। डर त मलाई पनि कम्ती लागेको हो र मेरो मुटु त छाती छेड्दै बेपत्तासित फुत्किएर इन्डियातिर नै भाग्छ र केही दिन उतैतिर लुकेर बस्छ कि जस्तो भइरहेको थियो। तर मैले आफ्नो मन बलियो बनाएँ। मैले मारेको होइन क्यारे लैयालाई, किन डराउने? मैले सही सही कुरा भनिदिएँ। म बजरङ्गी बिजलाल र इलैया बयर टिप्न भनेर राप्ती किनारमा भएका थियौँ। हामी तिनजना बयर टिपेर खाँदैथ्यौँ। इलैयाले भने राप्ती नदीलाई लाटोले केरा हेरे जस्तो हेरिरहेको थियो। के सोचिरहेको थियो कुनी? हामी त आफ्नै सुरमा थियौँ। एक्कासी टाढाको भङ्गालोतिर दाहिने हातको चोर औँलोले देखाउँदै इलैयाले घोषणा गर्यो, आज म त्यो भङ्गालोमा जान्छु र पानीमुनि लुकेर बसेको भूतलाई समातेर आउँछु। इलैयाको कुरो सुनेर बजरङ्गीको हम्सले ठाउँ छोड्यो। बयरलाई गेडा सुत्दै घुटुक्क निल्यो। म पनि डराएँ, ब्रिजलाल पनि टुवा पर्यो। नडराउने कुरो पनि त थिएन। इलैया जे भन्थ्यो त्यो गरी छोड्थ्यो। कम्ताको हरामी थियो त्यो। फेरि हामीले वर्षौँदेखि सुनेका थियौँ राप्तीको त्यो डरलाग्दो भङ्गालोभित्र लुकेर बसेको पानी बोतले त कस्ता कस्ता पौडीबाजहरूलाई पनि पानीभित्र तान्छ, निल्छ र बेपत्ता पार्छ। त्यसलाई आजसम्म कसैले देखेको पनि छैन, कसैले समात्न सकेको पनि छैन। त्यस्तो भूतलाई इलैयाले समात्ने नहुने कुरा गरेर हुन्छ? इलैयाले मान्दैन भने त हामीलाई सबैलाई थाहा थियो, तर पनि ब्रिजलाल र बजरङ्गीले निकै सम्झाए उसलाई। मैले त हिम्मत गरेर इलैयाको हातै समातेर रोकेको पनि थिएँ, तर कम जब्बर थियो इलैया। मैले रोकेर के रोकिन्थ्यो? मबाट फुत्किएर काँस घारी र बयरका काँडै काँडा भएका बुट्टाहरू छिचोल्दै नदी छेउको अग्लो डिस्कोमा पुगिहाल्यो। हाम्रो गाउँमा नेपालगञ्जतिरबाट नेताहरू आउँदा हामीले जसरी हात उचालेर नारा लगाउँछौँ नि, हो त्यसै गरी उसले पनि आफ्ना दुवै हात उठाएर नारा लगायो, राप्ती मैया कि जय। अनि हामीले हेर्दा हेर्दै सालेले झ्वाममा हाम फालिहाल्यो लुगासहित। हामी त हेरेका हेरे भयौँ। राप्तीमा हाम फालेर उसलाई रोक्ने र बचाउने न मसित हिम्मत थियो, न बजरङ्गी र बिजलालसित थियो। साथै गयो हाम्रो। हामीले हेर्दा हेर्दै ऊ नदीको सबैभन्दा गहिरो भङ्गालोतिर जान पो थाल्यो। यस्तो सुक्खा याममा पनि त्यहाँ हात्ती डुबाउने पानी छ। पानी पनि डोरी जस्तै फनफनी बटारिएको हुन्छ त्यहाँ। त्यही भङ्गालोभित्र त बस्छ नि पानी। इलैया भङ्गालो लिएर पुग्यो, त्यसपछि नाक थुनेर भङ्गालोभित्र पस्यो। हामी ऊ केही बेरमा माथि उत्रेला भनेर हेर्दै पनि थियौँ, तर उत्रिएन। ऊ पानीभित्रै बेपत्ता भयो, हराएको हराई भयो। भएको यति हो धरोधरमा हामी तिनैजनाले आफ्नो रुद्रघण्टी समातेर कसमै खायौँ। अझ विश्वास दिलाउनको लागि मैले त बलिरहेको पत्थर कोइलालाई छोएर पनि कसम खाएँ। श्वास पोल्यो। इलैयाको मृत्युले चिया दोकानमा बसेका कतिलाई कति चिन्ता भयो थाहा भएन, तर सबैले चिन्ता गरे जस्तै गरे। महेश्वर काकाले भन्यो, मलाई त पहिलेदेखि नै लाग्थ्यो एक दिन इलैयाको यही गति हुन्छ। टुटे पण्डित झन्किन रोकिन्थ्यो। उसले कसैको नभएको विद्वत झाडिहाल्यो। आर्दा नक्षत्रमा जन्मेको इलैया, त्यसको त स्वामी नै राहु हो। त्यो दशा 18 वर्षसम्म चल्छ। मैले नन्दु र हृदयलाई भनेकै थिएँ नि, पाकडको बोटमा जल चढाउनुपर्छ, तर कसैले टेरेन मेरो कुरा। त्यही दशाले गर्दा यस्तो भयो। यति भन्दा भन्दै उसले खल्तीबाट पात्रो झिकिसकेको थियो। यतिन्जेल खै कता कताबाट खोजखाज गरेर उसले आफ्नो अनुहारमा मिथ्या खालको गम्भीरता पनि एकत्रित गरिसकेको थियो। अनि गोजी पात्रो हेर्दै र दुवै हातका औँलाका तिर्सा धर्साहरू पालै पिलो गन्दै केही हिसाब किताब गर्यो। दारी कनायो, हिसाब मिलेन। फेरि दारी कनायो, कपाल पनि कनायो, अह हिसाब मिलेन। अनि कास्तिर कनायो, हिसाब मिल्यो। त्यसपछि गजक्क परेर भन्यो, धन्न पञ्चक परेको रहेनछ, नत्र लासको साथमा कुसका 5 पुतला पनि गाड्नु पर्थ्यो। पहिलो पुतला शिरमा राख्नुपर्छ, दोस्रो आँखानेर, तेस्रो दाहिने काखीमा, चौथो नाभिमा र 5 पाउमा राख्नुपर्छ। टुटे पण्डितको कुरो सुनेर मलाई उसको धोती तानिदिउँ कि जस्तो लागेको थियो। कति वर्षको थियो होला इलैया? मोहनलाल काकाले बिना बित्थाको प्रश्न गर्यो। त्यसपछि त्यहाँ अनेक अड्कलबाजी भए। एकछिन गाउँलेहरूले आपसमा इलैयाको उमेरको बारेमा चर्चा गरे। तिथिमिति कसैलाई थाहा छैन, तर सबैलाई थाहा छ त्यो साल पनि बौलाहा लु चलेको थियो। लु लागेर त्यो साल एकै महिनामा पत्थर पूर्वाका 13 जना मरेका थिए। प्राय कसैसित नबोल्ने र चुपचाप रहने गरिब भुइँया लोहारले त्यो साल आफैले बनाएको धारिलो हँसियाले आफ्ना 2 नाबालक छोरा र स्वास्नीलाई रेटेको थियो र पछि आफू पनि सेरिएर मरेको थियो। त्यो साल गाउँका सबै कुकुर बौलाएका थिए र सबैलाई बिख मिसाएको हलुवा खुवाएर मार्नु परेको थियो। कति दिनदेखिको भोको थियो रामरतनको कान्छो छोरो। भोकेको सुरमा ऊ पनि झुकिएर त्यही हलुवा खाएर ठहरै भएको थियो। भोकमरीको कारण गाउँका 32 घर परिवार रोजगारको खोजीमा इन्डियातिर लागेका थिए। दुर्भाग्यले तिनीहरूलाई भुस्या कुकुरलाई झैँ कता कता लघारेको नि, आजसम्म पनि गाउँ फर्केका छैनन्। विगतका ती सारा भावुक प्रसङ्गहरूको सिङ्गर बने। कसिङ्गरलाई मनभित्र धेरै बेरसम्म बस्न दिएन महेश्वरले। त्यसरी स्मृतिका ती फोहोर कसिङ्गरलाई उसले तुरुन्तै बढायो र उतै कुनातिर मिल्काइदियो। त्यसपछि दायाँ बायाँ बाङ्गेको प्रसङ्गलाई उसले इलैयाको जन्मतिथिमै केन्द्रित गर्यो अनि एकिनसाथ भन्यो, त्यही साल जन्मेको हो इलैया। टुटे पण्डितले पनि महेश्वर काकाकै कुरालाई सदर गर्यो। यत्रो एक कोष लामो कुरा गर्नै नपर्ने, मलाई सोधेका भए मै भनिदिइहाल्थेँ नि। म र बजरङ्गी 3 महिनाको फरकमा जन्मिएका हौँ। ब्रिजलाल मभन्दा 5-6 महिना कान्छो। हामी जन्मेकै साल त जन्मेको थियो नि इलैया। म असारको उसाउनको 10 वर्षको भयो। पिक्चर कति छोटो आयो इलैयाको। सबैले चुकचुकाए, सहानुभूतिको आवाज होइन भँगेरा कराएको। इलैयाको बाउ नन्दु चिडीमार पहिले पहलमान थियो। भारतको बहराइचसम्म गएर अखाडामा कुस्ती खेलेर आउँथ्यो, दङ्गलहरूमा भाग लिन्थ्यो। बहराइचको नामुद ठुण्डा पहलमानलाई पनि हराएको थियो अरे उसले। छत्तिसगढको पण्डरी अखडाको सरताज अलीलाई पनि माथ दिएको थियो अरे। गाउँमा पनि नन्दुले बिहान बिहान 100 पल्ट दण्ड बैठक गर्थ्यो। उसले मगदर चलाएको देखेर म त छक्कै पर्थेँ। मुग्दर चलाउनलाई भाज्नुभन्दा रहेछन् गाउँलेहरूले भन्थे। गजबले मुग्दर बाँच्थ्यो नन्दुले। मुग्दरको मुठ उल्टा समातेर रुमाली स्टाइल र उल्टी रुमाली स्टाइल, दुवै स्टाइलले एकनासले 1 घण्टासम्म मुग्दरलाई तरबार जस्तै घुमाउन सक्थ्यो। एकदम कसरती शरीर थियो नन्दुको, ब्रज्र जस्तै कडा, मोटो गर्दन, माथि माथि उठेका पहलमानी काँधहरू। उसका पाखुराहरू बरगदका हाँगा जस्तै मजबुत र माछा आकारका थिए। नाङ्लो जत्रै फराकिलो छाती, सिङ्गै बेललाई मुठीमा अडाउन सक्ने चौडा र वजनदार थिए उसका हातकालाहरू। तिग्रा पनि गजबले बटारिएका थिए। नन्दुको जुङ्गा पनि हेर्न लागेको थियो, बाक्लो र बटारिएको जुङ्गा। त्यसमाथि सरसिउँको तेल लगाएर ताउ पनि दिन्थ्यो। देख्दै डरलाग्दो थियो नन्दु। त्यसमाथि जिउ गैँडाको जस्तो र हिँडाई शिकारको खोजीमा हिँडेको बाघको जस्तो, तर आनी बानी साह्रै गतिलो थियो उसको। देउतै जस्तो गौ प्राणी, कसैसित नमिठो बोल्दैनथ्यो, कसैको चित्त दुखाउँदैनथ्यो, कसैसित झैझगडा पनि गर्दैनथ्यो। एकदमै नरम मिजाजको, जुङ्गामुनि मुस्कान तरिरहेको हुन्थ्यो। सबैले सोध्थे, रे नन्दु तँलाई रिस उठ्दैन? ऊ जवाफ दिन्थ्यो, रिस देखाएर कोही ठुलो मान्छे हुन्छ? पहलमान नै भए पनि पहलमानी नन्दुको पेसा थिएन, सौख थियो। जाते त चिडीमार थियो, तर ऊ गर्वसाथ भन्थ्यो, मैले आजसम्म एउटा चरा पनि मारेको छैन, न कहिले नरकुलको चरा समात्ने पासो समातेको छु, न गुल्ता लिएर हिँडेको छु। एक खालको आध्यात्मिक चिन्तन गजबले घुसेको थियो नन्दुको दिमागमा। त्यसैले ऊ बरोबर भन्थ्यो, मैले यो जन्ममा जालमा चिडियालाई फसाएँ भने अर्को जन्ममा त्यो चिडिया मान्छे हुन्छ र त्यसले मलाई त्यसरी नै जालमा फसाएर मार्छ, जैसी गर्ने वैसी भर्ने। त्यसैले नन्दुले बरु जीवन धान्नको लागि अचम्मको काम रोज्यो, गाउँमा कसैले नगरेको काम, तेल मालिस। तेल मालिसको काम उसले भारतको बहराइचमा सिकेको रहेछ। उसले अखडामा पहलमानहरूलाई तेल मालिस गर्न आउनेहरूबाट यो काम सिकेको रहेछ। पहलमानले मात्र उसको गुजारा कहाँ चल्न सक्थ्यो र त्यसरी 3 वर्ष जति उसले बहराइचकै सिनेमा हलहरूमा तेल मालिसको काम गरेको थियो। उस सिनेमा सुरु हुनुभन्दा अघि र इन्टरभलको बेला दर्शकहरू बसेकै ठाउँमा तिनीहरूका टाउकामा तेल मालिस गरेको थियो। हल म्यानेजरको कमिसन कटाएर दिनभरिमा 100 रुपियाँ जति कमाउँथ्यो उसले। गुजारा राम्रै चलिरहेको थियो। स्वास्नी र छोरो इलैयालाई भेट्न महिनामा 2-4 पल्ट पत्थर पूर्वा पनि आउँथ्यो। इलैया भने बाबुबा आएको दिन कि घरै जाँदैनथ्यो कि कुनै बाहना बनाएर घरबाट निस्कन्थ्यो, कता बरालिन्थ्यो कता। नन्दुकी स्वास्नी हरदेखि केही दिनदेखि बिरामी थिए, खाना रुच्नै छोडेको थियो, पेट असहनीय पीडाले मडारिन्थ्यो। त्यति राम्रो अनुहार बेसार जस्तो पहेँलो भएको थियो। एक दिन नन्दु पत्थर पूर्व आएको बेला हरदेहीले भने, म अचेल सपना राम्रो देख्दिनँ, दक्षिण दिशामा सेतो लुगा लगाएर उभिएका पितृहरूले इसारा गरेर आफूतिर बोलाइरहेको देख्छु, शरीर एकदम कमजोर भइसकेको छ, कहिलेकाहीँ त भुइँको सिङ्को पनि उठाउन सक्दिनँ कि जस्तो हुन्छ, अब म एक्लैले इलैयालाई सम्हाल्न सक्दिनँ, साह्रै उदण्ड भइसकेको थियो। नन्दुलाई पनि हर्दैको कुरो ठिक लाग्यो। दस्तरी पूजाआजा गरेर दुनियाँभरिका देवी देवता भाकेर बल्ल बल्ल पाएको एउटा छोरो, त्यसलाई त जसरी पनि लाइनमा लगाउनै पर्छ भन्ने सोच्यो उसले। हृदयको माया पनि लाग्यो उसलाई, अनि दायाँ बायाँ केही नसोची उसले बराइजको मोह त्याग्यो। त्यहाँको कारोबार समेट्यो र फर्केर पत्थर पूर्वा नै आयो। तर उसले तेल मालिसको काम छोडेर ऊ नेपालगञ्ज जान थाल्यो र त्यहाँको लक्ष्मी चित्र मन्दिरमा सिनेमा हेर्न आउनेहरूलाई तेल मालिस गर्न थाल्यो। बिहान जाने र बेलुका फर्कने, उसलाई यो सहज पनि थियो। घरको रेखदेख पनि हुने, कमाईको माध्यम पनि यथावत रहने। नन्दुसित छालाको मोटो पेटी थियो, सैनिकहरूले कार्तोस हाल्ने तोस्तान जस्तो। कार्तोस राखे जस्तै पेटीमा थरी थरीका तेलका सिसीहरू राख्थ्यो नन्दुले, विभिन्न रङका बास्नादार तेलका ससाना सिसीहरू। ऊ सफा र निखर सेतो बेलदार कुर्ता पाइजामा लगाउँथ्यो, काँधमा रातो धारीवाल गम्छा बिर्थ्यो, आँखामा सुरमा लगाउँथ्यो, कालो कपालमा चमेलीको बास्नादार तेल लगाउँथ्यो आफू पनि। अनि भिन्गा बजारको रतिरामसित किनेको रेले कम्पनीको सेकेन्ड ह्यान्ड साइकलमा चढेर बिहानै पिप्रहवा घाट हुँदै पुरैनीको बाटो नेपालगञ्ज जान्थ्यो, राति अबेरतिर पत्थर पूर्वा फर्कन्थ्यो। कहिलेकाहीँ नन्दुले इलैयालाई पनि सिनेमा हल लैजान्थ्यो। बाउ पछि लागेर जाँदा जाँदा इलैयालाई सिनेमा हेर्ने बानी नै बस्यो। सिनेमाको किरो भयो, आफूलाई पनि सिनेमाको हिरो जस्तो ठान्न थाल्यो। जुङ्गाको रेखी बस्ने अझै सुरसार थिएन, तर सिनेमा हेरेर निस्कँदा ऊ कमिजको छातीसम्मको टाँक खुला गरेर हिँड्थ्यो, कलर पनि माथि चढाउँथ्यो, घाँटीमा रेशमी रुमाल बाँध्थ्यो, दाहिने नाडीमा त्यस्तै रातो रुमाल पनि बेर्थ्यो, छेउछाउकालाई धकेल्दै हिँड्थ्यो, गाउँ आएर सबैलाई वरिपरि जम्मा पारेर हिरोको एक्टिङ गरेर देखाउँथ्यो, पुरै कहानी सुनाउँथ्यो, कहानी मजाले सुनाउँथ्यो, गीत र पार्श्व सङ्गीत सहित दृश्य पछि ढ्याङट्याङ बन्थ्यो। हिरो र भिलेनहरू बीचको लखेटा लखेटको दृश्य ऊ सबैभन्दा प्रभावशाली ढङ्गले वर्णन गर्थ्यो, बस फ्ल्यासब्याकवाला दृश्यमा चाहिँ ऊ अल्मलिन्थ्यो। त्यस्तो ठाउँमा केही कुरा आफै पनि थपथाप पार्थ्यो। उसले भूतवाला सिनेमाको कथा सुनाउँदा केहीले त ठाउँको ठाउँ तुरुक्क पार्थे। एक दिन गाउँको बरगदको रूपमा चढेर उसले सिनेमाको हिरोले जस्तै हात हलाउँदै भुइँमा आम फाल्यो, खुट्टा ठनक्कै भाँचियो, तिरिमिरी झ्याइँ देख्यो, होस् ठेगानमा आयो, होइन आएन कसरी आउँथ्यो। त्यतिन्जेल त सिनेमाको रङ्गीन संसार बालक इलैयाको दिमागमा र उसको श्यामसुवेत जिन्दगीमा मजाले हावी भइसकेको थियो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन नयनराज पाण्डेको उपन्यास लुको वाचन हो। यस वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np हो। हवस् त, अर्को साता आजकै दिन आजकै समयमा लु उपन्यासको दोस्रो श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा राजेश्वर देवकोटाको उपन्यास द्वन्द्वको अवसान वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।